येशू ख्रीष्ट उहाँको पुत्र र हामीलाई सबै थोक ख्रीष्टमा स्वतन्त्र रूपमा दिनुभएको छ। हामीहरू तपाईँमा आभारी छौं प्रभु, हामीलाई प्रदान गरिएको विशेष अधिकारहरूका लागि। येशूले कलवरीमा हाम्रो निम्ति दिनुभएको यो महान सर्वोच्च बलिदानद्वारा कि यसले हामीलाई फेरि पनि संगतिमा र तपाईँको कृपा पाउनको लागि पुनः मिलापमा ल्याएको छ, ताकि यो लेखिएको छ भनेर थाहा पाउँदा हामीले यो सान्त्वना पाउन सक्छौ। यदि तिमीहरू ममा रह्यो र मेरा वचनहरू तिमीहरूमा, तिमीले चाहेका जे पनि माग्नेछौ त्यो तिम्रो निम्ति गरिनेछ। अब हामीहरू यसको लागि आभारी छौं र प्रार्थना गर्दछौ कि तपाईँले हामीलाई हामीमा भएका सबै कुराबाट यो विश्वास गर्नको लागि विश्वास दिनुहुनेछ। अब हामी यसलाई अलग राखौं प्रभु, दिनको हरेक परिश्रम, यस जीवनको हरेक हेरचाह, सफा गर्ने मित्रदेखि लिएर पास्टरसम्म, कि त्यहाँ हाम्रो दिमागमा अब केही हुने छैन तर प्रतीक्षारत हुनेछौ पवित्र आत्माले हामीसँग बोल्नको निम्ति आदरपूर्वक सुन्नेछौ, ताकि हामीले केही राम्रो कार्य पूरा गर्न सकौं, तपाईँको बारेमा अझै धेरै जान्न सक्न एकसाथ भेला हुनाले। किनकि प्रभु साँच्चै नै त्यस कारणले हामी यो तातो दिनमा यहाँ आएका
छौं।
तपाईँको जीवित वचनद्वारा हामीमा बोल्नुहोस् र जीवित वचन हामीमा बास गर्न र हामीमा रहन दिनुहोस्, ताकि हामी आकार र रूप दिइन सकेका हौ संसारको लागि होइन तर हाम्रो आत्माको नवीकरणद्वारा रूपान्तरण भएका हौ परमेश्वरको पुत्रको रूपमा। ओहो, जब हामी सोच्छौ हाम्रो हृदयहरू थरथर काँप्छ र आनन्दको बाढीहरूले हाम्रो प्राणहरू भरिन्छ। यो जान्दा कि हामीहरू परमेश्वरको छोरा र छोरीहरू भनी बोलाइन सम्भव छ, हामी उहाँको दोस्रो आगमनको छेउमा उभिएका छौं र सबै राष्ट्रहरू र राज्यहरू हाम्रा खुट्टा मुनि कापिरहेका छन्। संसारका सबै कुराहरू हराउँदै गइरहेका छन्, तर यो जान्दै कि कुनै दिन उहाँ आउनुहुनेछ र हामीलाई एउटा राज्यमा लानुहुनेछ जहाँ त्यहाँ कहिल्यै अन्त्य हुने छैन या यो कहिल्यै पनि हल्लाइने छैन। र हामीहरू अहिले त्यो राज्यको प्रजाहरू हौ भनी सोच्नु, ओ परमेश्वर, आज हाम्रो हृदय र कानहरूको खतना गर्नुहोस् पवित्र आत्माद्वारा, वचनको पानीको धुलाईद्वारा। किनकि हामी यो उहाँको नाउँमा र उहाँको महिमाको लागि माग्छौ, आमेन। म आज बिहान यस विषयमा अघि बढ्न चाहन्छु किनकि म केही एउटा फरक कुराको विषयमा बोल्न जाँदै थिएँ यदि त्यहाँ चंगाईको सेवकाई हुने थियो भने। तर हामीले प्रार्थनाको कार्डहरू 8:30 या 9 बजेसम्ममा दिने घोषणा गर्यो र म केवल बिल्ली केही मिनट अघि माथि घरमा आए र उनले भने कि यहाँ सायद कोही छैन, त्यसैले उसले प्रार्थनाको कार्ड दिएन। त्यसैले हामीहरू मैले यो पाठ लिने बारेमा सोचेको थिएँ मण्डलीको सुधारको लागि। र म यो विषयमा बोल्न चाहन्छु संसारद्वारा धोकामा पारिएको एउटा मण्डली। म अब न्यायकर्ताको पुस्तकबाट केही अंश पढ्न चाहन्छु, 16:10 सुरु गर्नेछौ। तब दलीलाले सिम्सोनलाई भने, तपाईँले त मलाई बेवकुफ तुल्याउनु भयो र मलाई झुट बोल्नु भयो। यसपल्ट भन्नुहोस्, तपाईँलाई कसरी बाँध्न सकिन्छ? तिनले त्यसलाई भने, यदि तिमीले मलाई कहिल्यै नचलाएका नयाँ डोरीहरूले कसेर बाँध्यौ भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। यसैले दलीलाले नयाँ डोरीहरू ल्याएर तिनलाई बाँधी। तब त्यसले कराएर भने, सिम्सोन, पलिस्तीहरू तपाईँ माथि आइलागे है। त्यस बेला पनि मानिसहरू भित्री कोठामा लुकी बसेका थिए, तर तिनले आफ्ना पाखुराका डोरीहरू धागो जस्तै चोडाइदिए। फेरि दलिलाले तिनलाई भने, तपाईँले त अझै पनि मलाई बेवकुफ तुलाइराख्नु भएको छ र मलाई झुट बोल्दै हुनुहुन्छ। भन्नुहोस्, तपाईँलाई कसरी बाँध्न सकिन्छ? तिनले भने, मेरा कपालका सातवटा लटालाई तानमा बुनेर किलाले कसेर राख्यो भने म अरू मानिस जस्तै निर्बल भइहाल्नेछु। यसैले तिनी सुद्धा त्यसले तिनको कपालका ती सातवटा लटालाई तानमा बुनेर किलाले कसेर राखे। अनि फेरि त्यसले कराएर भने, सिम्सोन, फलिस्तीहरू तपाईँमाथि आइलागे है। अनि तिनी निद्राबाट जागे र तान समेत किला उखेल्दै र जालहरू लिएर टाढा गए। तब त्यसले तिनलाई भने, तपाईँ मलाई प्रेम गर्नुहुन्छ भने कसरी भन्नुहुन्छ जबकि तपाईँको हृदयभित्र म छैन? यो तेस्रो पल्ट पनि तपाईँले मलाई बेवकुफ तुल्याउनु भयो र तपाईँको महाबल केले दिन्छ भने अझ बताउनु भएको छैन। यसरी त्यसले तिनलाई यी कुराले दिनौ पिरोली र हैरान पारे र तिनले बिन्ती गरी, त्यसैले तिनको प्राण मृत्युमा पुग्ने गरी पिरोली र यसकारण आफ्नो गुप्त कुरा तिनले त्यसलाई भनिदिए। तिनले भने, मेरो कपालमा कहिल्यै छुरा लागेको छैन किनभने जन्मैदेखि परमेश्वरको निम्ति अलग गरिएको म एक नाजिरी हुँ। यदि मेरो कपाल खौरियो भने मेरो बल मबाट गइहाल्नेछ र म अरू मानिस जस्तै निर्बल हुनेछु। तिनले सबै गुप्त कुरा बताएका हुन् भनेर जब दलिलाले थाहा पाए, तब त्यसले फलिस्तीहरूका मुखियाहरूलाई डाकी पठाए र भने, झट्टै आउनुहोस्, तिनले मलाई आफ्ना गुप्त कुरा बताएका छन्। यसैले फलिस्तीहरूका मुखियाहरू आए र पैसा ल्याए या र आफ्ना साथमा चाँदी पनि ल्याए, उनको हातमा दिए। त्यसले सिम्सोनलाई आफ्नो काखमा सुताई र एकजना मान्छेलाई बोलाएर सातैवटा लट्टा खौरिन लगाई। यसरी दलिलाले सिम्सोनलाई काबुमा पार्न लागि अनि तिनको बल हट्यो। तब त्यसले कराएर भने, सिम्सोन, फलिस्तीहरू तपाईँ माथि आइलागे है। तिनी आफ्नो निन्द्राबाट जागे र भने, म सधैँ आफैलाई मुक्त गर्नेछु तर परमेश्वरले तिनलाई छोडिसक्नु भएको छ भने तिनलाई थाहा थिएन। अब म यस विषयको लागि एउटा पाठ पढ्न चाहन्छु, प्रकाशको पुस्तकमा भेटिने दोस्रो अध्याय 21 पददेखि सुरु गरेर 23 पदसम्म। मैले त्यसलाई पश्चाताप गर्ने समय दिए र त्यसले आफ्नो व्यभिचारबाट पश्चाताप गर्न इन्कार गरी, हेर, म त्यसलाई रोग सय्यामा फालिदिनेछु र त्यससँग व्यभिचार गर्नेहरूलाई महासंकष्टमा फालिदिनेछु। त्यसले गरेका कामहरूबाट पश्चाताप गरेनन् भने महासंकष्टमा फालिदिनेछु। म त्यसका छोरा छोरीहरूलाई मार्नेछु र सबै मण्डलीहरूले थाहा पाउनेछन् कि म उही हुँ जसले सबैका मन र हृदयको जाँच गर्दछु र म तिमीहरू हरेकलाई तिमीहरूका काम अनुसार दिनेछु। उहाँको वचन पढाइमा परमप्रभुले आशिष दिनुभएको होस्। सिम्सन मण्डली जस्तै एउटा ठूलो सम्झौता सही नै शुरूआत गरे। उनले सही दिशाबाट शुरूआत गरे। उनले शुरू गरे र उनलाई एउटा शक्तिशाली वीर मानिस भनिन्थ्यो। उनले शुरू गरे प्रभुलाई सेवा गर्दै, उहाँको वचन पालन गर्दै र उहाँको आज्ञाहरू पालन गर्दै शुरू गरे र त्यो केही हदसम्म मण्डली जस्तै नै थियो। यो यसरी शुरू भयो जस्तो हामीले भन्न सक्छौ, एउटा विश्व अभिव्यक्तिको रूपमा दाहिने खुट्टामा शुरू भयो। परमप्रभुको आज्ञाहरू पालन गरेर शुरू भयो र जबसम्म सिम्सोनले परमप्रभुलाई पछ्याइ रहे, प्रभुले सिम्सोनलाई प्रयोग गर्नुभयो किनकि परमेश्वरले कसैलाई पनि राख्न र जो कोहीलाई पनि प्रयोग गर्न सक्नुहुन्छ जसले उहाँलाई पछ्याउँदछ, किनकि यो परमेश्वरको काम हो। तर जब हामी तर्किन्छौ परमेश्वरको कुराहरूबाट टाढा जान्छौ, तब परमेश्वरले हामीलाई प्रयोग गर्न सक्नुहुन्न। जब हामी परमेश्वरको आज्ञाहरूमा दृढतापूर्वक हिँड्नेछौ, जब हामी बाइबलको पानाहरूमा बस्नेछौ र लेखिएको वचनद्वारा आराधना गर्दछौ, उहाँलाई आत्मा र वचनको सत्यतामा आराधना गर्छौ, तब परमेश्वर जो कोही व्यक्तिलाई पनि प्रयोग गर्न सक्नुहुन्छ। तर केही अन्य कुरापछि जब तिनीहरूले एउटा धारणा लिएर एकतर्फी फर्किन थाल्छन्, तब परमेश्वरले त्यस व्यक्तिलाई प्रयोग गर्न सक्नुहुन्न। त्यसैले सिम्सनले आजको मण्डलीको एउटा उत्कृष्ट प्रतिनिधित्व बनाउँछ। जब मण्डली शुरू भयो, परमेश्वरले मण्डलीलाई प्रयोग गर्न सक्नुहुन्थ्यो, किनकि मण्डली प्रभुको आज्ञाहरूको पछि लगनशील भएर हिँडिरहेको थियो। उहाँका सबै न्यायहरू र उहाँको नियमहरू पालन गर्यो र उहाँको सबै आज्ञाहरू पालन गर्यो र परमेश्वर मण्डलीसँग हुनुहुन्थ्यो। तर मण्डलीको बीचमा यस्तो कमजोर ठाउँ रहेको जस्तो देखियो। याद गर्नुहोस्, हामीहरू एउटा वनभोजमा छैनौ, तर हामी एउटा युद्ध भूमिमा छौ। धेरै जस्तो मानिसले केवल यो सोच्छन् कि जब तिनीहरू एउटा इसाई बन्छन्, तिनीहरूले गर्नुपर्ने त्यही नै हो, यतिले नै सदाको लागि पुग्छ ठान्छन्। किनकि तिनीहरू एक इसाई हुन् र सबै कुरा सजिलो हुनेछ भन्छन्, त्यो कहिल्यै पनि आफ्नो टाउकोमा नराख्नुहोस्। किनकि म लड्नको लागि, विश्वासको असल लडाई लड्नको लागि एउटा इसाई बनेको हुँ। म एउटा इसाई यसकारणले बने, युद्धको पंक्तिमा जानको लागि। हामीहरू इसाई सिपाहीहरू हौ र हामीलाई प्रशिक्षण गरिनु र सिकाइनु पर्दछ र शत्रुको सबै युक्तिहरू जान्नु पर्दछ। कसरी सशक्त हुने भनेर जान्न, कसरी लडाई लड्ने भनी जान्न, र हामीले त्यो केवल पवित्र आत्माले हामीलाई यो प्रकाश गरेपछि मात्रै गर्न सक्छौ। जब हामी युद्धमा जान्छौ, हामीले कुनै अन्य राष्ट्रले भनेको कुरा लिन सक्दैनौ, तिनीहरूको केही विचारहरू, तर हामीले हाम्रो आफ्नै विचारहरू लिनु पर्दछ। पवित्र आत्माले हामीलाई निर्देशन दिए अनुसार र उहाँले हामीलाई कस्तो विचार दिनुहुन्छ, किनकि उहाँ इसाईहरूको सेनाको आदेश दिने प्रमुख हुनुहुन्छ। सिम्सोनले असल नै गरे। उनी तबसम्म महान मानिस थिए जब उनले एक प्रकारको, हामीले यसलाई भन्छौ, वरपर बदमाशी गर्न थाल्यो। जबसम्म उनले आफ्नो सीमा भन्दा बाहिर निस्किन थाल्यो, र मण्डली राम्रै चल्दै थियो र सबै कुरा तबसम्म ठिक थियो जब तिनीहरू आफ्नो सीमा भन्दा बाहिर निस्केका थिएनन्। सिम्सोनले जिस्किन सुरु गरे र उनी इसरायली केटीसँग जिस्किँदै थिएनन्, उनी एक फलिस्ती केटीसँग जिस्किन थाल्यो। र त्यो केही हदसम्म मण्डलीले गरेको जस्तै थियो। यसले कहिल्यै पनि आफ्नैसँग प्रेम गर्न सुरु गरेन, यो अविश्वासीको पछि लाग्यो र अविश्वासीहरूसँग जिस्किन थाल्यो। त्यहीँनिर हो जहाँ हामीले ठूलो र सबैभन्दा भयानक गल्ती गर्यौं। जब मण्डलीले त्यो काम गर्न थाल्यो जुन सही थिएन, यसले सिम्सोनले जस्तै खराब संगतहरू राख्न थाल्यो। सिम्सोन जबसम्म उनी प्रभुका मानिसहरूको संगतमा थिए, उनले सबै कुरा ठिक गरेका थिए, तर जब उनी खराब संगतसँग जिस्किन गए, तब उनी समस्यामा परे। र मण्डलीसँग पनि यस्तै नै छ। जब मण्डलीले पवित्र आत्माको अगुवाईलाई श्रद्धापूर्वक र दैनिकी रूपमा पछ्यायो, परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र चमत्कारहरू र चिन्हहरू र आश्चर्यका कुराहरूले मण्डलीलाई पछ्यायो। तर जब यसले खराब संगत राख्न थाल्यो संसारसँग, खराब कामहरू मध्ये एउटा यसले गर्यो र पहिलो कुरा यसले गर्यो, यो संस्थागत हुन थाल्यो, अन्य विश्वासीहरू बीच संगति तोड्दै गयो, किनभने तिनीहरूले यो थाहा पाए कि राष्ट्रहरू संगठित थिए। तर यो महान सुसमाचार कुनै एक राष्ट्र या एक जातिका लागि समर्पित छैन, यो तिनीहरूको लागि समर्पित छ जसले इच्छा गर्दछ त्यो आओस्। सबै जातिहरू, कुलहरू, भाषाहरू र मानिसहरू, हामीले सीमा रेखाहरू कोरोस् भन्ने परमेश्वरको अभिप्राय कहिल्यै थिएन। तर पुरुषहरू यस्तो बन्न चाहे, तिनीहरूले तुलना गर्छन् या नकल गर्छन्, संसारले गरे जस्तो गर्न जान्छन्। तिनीहरूले गर्ने कुराहरू भन्छन्, जसरी तिनीहरू सफल थिए त्यसरी नै सफल बन्न चाहन्छन्। संसारले गर्ने कुनै पनि कार्य गरेर हामी कहिल्यै सफल हुन
सक्दैनौ।
परमेश्वरका नियमहरू र उहाँका काम गर्ने तरिकालाई पछ्याएर मात्रै हामी सफल हुन सक्छौ। संसारको ढाँचामा चलेर हामी कहिल्यै पनि बन्न सक्दैनौ। यदि चुरोट कम्पनीले टेलिभिजनद्वारा आफ्नो सबैभन्दा ठूलो सफलता पुर्याएको छ भने, र बियर र विस्की भिडले टेलिभिजनको योगदानबाट आफ्नो ठूलो सफलता बनाएको छ भने, मण्डलीले टेलिभिजनको मार्फतबाट आफ्नो सफलता हासिल गर्नेछ भन्ने संकेत त्यो होइन। मण्डलीको सफलता सुसमाचार परमेश्वरको शक्तिको प्रचारमा निहित छ र आत्माको प्रदर्शनमा। हामीले भन्न सक्दैनौ किनभने त्यो टेलिभिजनले चुरोट कम्पनी र अन्य कम्पनीहरूको लागि यो र त्यो गर्यो। ती मानिसहरूसँग तुलना गर्नको लागि हामीसँग कुनै धर्मशास्त्र छैन, र जबसम्म हामी गर्दछौ हामीले धेरै संख्यामा मानिसहरूलाई आकर्षित गर्न सकौंला, तर त्यो गर्नको लागि परमेश्वरले हामीलाई नियुक्त गर्नुभएको होइन। हामी सोच्छौ किनभने हामी सबै रंगहरूका छौ, उचाइमा उड्दैछौ, ठूला संगठनहरू, महान रंगीन चीजहरू हुनको लागि कार्य गर्दछौ, कि यो एक सफलता हो। आत्मिक रूपमा बोल्दा हामीहरू दिनहुँ आफ्नो खुट्टामा मरिरहेका छौ। यदि हामी 10 लाख बलियो गरी यस बिहानीमा खड़ा हुन्छौ र पवित्र आत्मा हामीसँग हुनुहुन्न थियो भने, हामीसँग पवित्र आत्माको साथ 10 बलियोसँग खड़ा हुनु राम्रो हुन्थ्यो। हामीले संसारसँग तुलना गर्न सक्दैनौ। र ती मध्ये पहिलो कुरा जुन थियो, मण्डलीहरूले आफैलाई संगठित गर्न थाले। पहिलो संगठन क्याथोलिक मण्डली थियो र त्यसपछि लुथरन मण्डली आयो। जब तिनीहरूले यसलाई संगठन बनाउनको लागि तिनीहरू क्याथोलिक मण्डलीमा संगठित भए, एक दिन त्यहाँ एउटा चिच्याहट थियो, सिम्सोन फलिस्तीहरू तिमीमाथि आइलाग्यो, र सिम्सोनले क्याथोलिक मण्डलीको महादेवको डोरी चुडाले, र मार्टिन लुथर संगठनहरूका साथ अगाडि आए। त्यसपछि तिनीहरूले मण्डलीलाई अर्को डोरीले बाँधे, जस्तो दलीलाले गरेकी थिइन्, र तिनीहरूले थाले परमेश्वरले बोलाएको मानिसलाई लिनको सट्टामा मानिसहरू जो पवित्र आत्माद्वारा बोलाइएका थिए। हुन सक्छ तिनीहरूलाई आफ्नो एबीसीहरू आउँदैन थियो होला, तर तिनीहरूले ख्रिस्टलाई चिनेका थिए। त्यसपछि मण्डली राजनीतिक वक्ताहरूको शैलीमा र चाल ढालमा ढल्कियो, र त्यसपछि तिनीहरूले आफ्ना प्रचारकहरूलाई डाक्टरको डिग्री दिन पर्यो, सबैजना एउटा दिव्यताको डाक्टर हुनु पर्यो। मण्डलीलाई बाँध्ने त्यो अर्को एउटा डोरी थियो। पुरुषहरू बाहिर जान्छन् र अध्ययन गर्छन्, हरेक सेमिनारीले एउटा राम्रो विद्वान उत्पादन गर्ने प्रयास गर्छ ताकि तिनीहरूको मण्डलीले गर्व गर्न सकुन्। हाम्रो पादरी त दिव्यताको डाक्टर हुनुहुन्छ, र तिनीहरूले के गरे, एकले अर्को भन्दा धेरै ज्ञान प्राप्त गर्न प्रयास गरे, ठिक छ, त्यो परमेश्वरको नजरमा यसको कुनै अर्थ छैन र त्यहाँ कुनै मानिसले आफ्नो संसारिक ज्ञान लिएर परमेश्वरलाई यसबाट प्रसन्न पार्ने कोसिस गर्नु जरुरी छैन। यो परमेश्वरको नजरमा घृणित छ। तपाईँले परमेश्वरलाई संसारिक महत्वाकांक्षा र ज्ञानले कहिल्यै खुसी पार्न सक्नुहुन्न, किनभने यो परमेश्वरसँग शत्रुता हो भनी धर्मशास्त्रले भन्छ। उसले यो गर्न सक्दैन र हरेकले सबै ज्ञान प्राप्त गर्ने प्रयास गर्छ। तिनीहरूलाई के गर्ने र भन्ने शब्दहरू मात्रै थाहा छ र यो केवल एउटा शक्तिशाली प्रदर्शन, पवित्र आत्माको सन्देशको सट्टामा एउटा राजनैतिक भाषण मात्रै बन्छ। जुन मानिसहरूको हृदयमा डुब्छ र उसको पापहरू पत्ता लगाउँछ, तिनीहरू राजनीतिक कुराको लागि प्रशिक्षित छन् र हामीलाई त्यो चाहिँदैन। पावलले भनेको थियो, वचन हामी कहाँ आयो, केवल होइन या सुसमाचार वचन मात्रै, तर पवित्र आत्माको शक्ति र प्रकटीकरण मार्फत जसले सुसमाचार ल्यायो, पवित्र आत्माको शक्ति प्रदर्शन गर्दै। तर सबै यी मानिसहरू सेमिनारीहरू जान्छन् र तिनीहरूले मानिसहरूको अगाडि कसरी खडा हुने भनी ठूला शिक्षाहरू सिकाउँछन्। तिनीहरूले आफूलाई कसरी प्रस्तुत गर्ने, तिनीहरूले कसरी लुगा लगाउनु पर्छ र तिनीहरूले कसरी व्यवहार गर्नुपर्छ। तिनीहरूले कहिल्यै गलत व्याकरण बोल्नु हुँदैन। अब एउटा राजनीतिक भाषणको लागि त्यो ठिक छ, तर हामीहरू मानिसको मनमोहक शब्दहरू पछि लागेका छैनौं। पावलले भने, मैले प्रचार गरेको सुसमाचार यसै आएको होइन, तर यो पवित्र आत्मा र प्रदर्शनको शक्तिको नवीकरणद्वारा यो आउँदछ। सही रूपमा बनाइएको भाषणद्वारा यो आउँदैन। कि तपाईँको विवेक या तपाईँको भरोसा मानिसको विवेकमा हुनेछ, तर यो बौरी उठ्नु भएको ख्रिस्टको शक्तिको प्रदर्शनद्वारा आउँदछ। त्यो सुसमाचार हो, उहाँलाई पुनरुत्थानको शक्तिमा उहाँलाई चिन्नु हो। हरेकले आफूलाई अर्को मान्छे भन्दा केही होसियार छु भनी सोच्न खोज्छ। हरेक संगठित मण्डलीले, मेथोडिस्टले भन्नेछ, हामीसँग सबैभन्दा बुद्धिमान मानिस छ, ब्याप्टिस्टले भन्नेछ, र चर्च अफ क्राइस्टले र त्यस्तै अन्यले, तिनीहरू सबैले, हामीहरू सबैभन्दा विद्वान छौँ, हाम्रो मानिसहरू, हामीले केवल साधारण मानिसलाई बाहिर गएर सुसमाचार प्रचार गर्न दिँदैनौँ। तर उनीहरूले तिनीहरूलाई आफैले चुनेर ल्याउँछन्। ओ परमेश्वर, दया गर्नुहोस्, आफैले चुन्छन्। यदि तिनीहरू आफ्नो कुनै निश्चित सिद्धान्तको दस्तावेजमा छन् भने तब तिनीहरूले तिनीहरूलाई मण्डलीमा राख्छन्। परमेश्वरले कुनै पनि हालतमा त्यसलाई छुन सक्नुहुन्न। म चाहन्छु कि कसैले मलाई प्रचार गरोस् जुन पवित्र आत्माले चुनेको होस्, परमेश्वरले उठाएको होस्। कुनै मानिसले या सम्प्रदायले छानेको होइन। सबै ज्ञान, तिनीहरूले भन्छन्, ओ हामीलाई यसको बारेमा सबै थाहा छ, र ती मध्ये केहीलाई पवित्र आत्माको पहिलो वर्णमाला नै थाहा छैन। तिनीहरूले यसलाई अस्वीकार गर्छन्। यसले मलाई एउटा सानो पुस्तकको सम्झना दिलाउँछ, जुन मैले एक दिन क्यालिफोर्नियामा पढेको थिएँ, करिब 10 वर्ष पहिले। मैले पुरानो पुस्तक पसलबाट यसलाई लिएको थिएँ, मैले भुले लेखक को थियो भनेर। केवल एउटा सानो 10 सेन्टको पुस्तक, तर यो ठट्टा र धूर्त देखिने भए पनि यसमा केही राम्रो अर्थ थियो। तर मैले त्यहाँ केही फेला पारे जुन मलाई परमेश्वरले बोलेको जस्तो लाग्यो, र एउटा सानो कथा यसरी सुरु भयो। एक बिहान एउटा ठूलो कुखुराको खोरमा त्यहाँ एउटा निश्चित सानो भाले थियो, जसले सोचेको थियो कि उसले जान्न पर्ने सबै ज्ञान उसमा छ। त्यसैले ऊ एउटा बाकसमाथि उड्यो र उनको सानो मुखले बाकसमा 4 या 5 पटक पिट्यो, आफ्नो सानो टाउको पछाडि फाल्यो र यसरी बास्यो, जस्तो कि तपाईँले कहिल्यै भालेले त्यसरी बासेको सुन्नुभएको थिएन। र अरू उसले अरूहरूको ध्यान आकर्षित गर्यो र त्यसले भन्यो, यस कुखुराको खोरको महिला र सज्जनहरू, म तपाईँहरूमा यस बिहान केही महान शैक्षिक कार्यक्रमको बारेमा बोल्न चाहन्छु जुन हामीले भर्खरै रूपरेखा कोरेका छौं। भन्यो हो, मलाई मेरो अध्ययनमा धेरै ज्ञान आवश्यक पर्छ। त्यसैले उसले आफ्नो सानो चस्मा उसको नाकबाट माथि तान्यो र उसले भन्यो, मैले निर्णय गरेको छु कि हामी कुखुराहरू धेरै ज्ञानद्वारा आफैलाई राम्रो बनाउन सक्छौ। त्यसै कारणले म तपाईँहरूलाई भन्न सक्छु कि कहाँ यदि हामीले कुनै निश्चित खोर या दुलोमा खनेर काम गर्छौ भने हामीले निश्चित भिटामिन फेला पार्नेछौ, जसले हामीलाई अझै राम्ररी बाँच्ने बनाउँछ, वहाँहरू अझै सुन्दर बनाउँछ। र ओ, म तपाईँहरूलाई भन्न सक्छु कि कसरी हामीले आफैलाई धेरै तरिकाबाट राम्रो बनाउन सक्छौ। र तिनीहरूको साना रातो चोटीका साथ साना गरारीहरू तिनीहरूले भर्खरै हाने र भने के उनी प्यारो छैनन्, र तिनीहरूले पक्कै पनि उनको प्रशंसा गरे, ऊ साँच्चै नै एउटा बुद्धिमान भाले हो। मलाई यहाँका केही सेमिनारी प्रचारकहरूको सम्झना दिलाउँछ। यस्तो प्रतिभाशाली मानिस हामीलाई बाँकीका कुखुराहरूसँग हिँडिरहन जरुरी छैन, हामीहरू सबै उसैसँग जानुपर्छ। ठिक छ, सानो साथीले आफ्नो भाषण सिद्धाउनु भन्दा अघि त्यहाँ अर्को एउटा सानो कुखुरा थियो जसको त्यस्तो चम्किलो प्वाख थिएन। कुखुराको बाँकी आँगनबाट दौडेर भित्र आयो र भन्यो, केटाहरू एक मिनट, मैले भर्खरै रेडियोमा पछिल्लो समाचार सुने, कुखुरा पाउन्डमा 4 सेन्ट बढ्यो, भोलि हामीहरू सबै बदमा जाँदैछौ, तपाईँको ज्ञानले के राम्रो गर्नेछ र? भाइ, हामीले जम्मा गर्न सक्ने सबै ज्ञानले त्यसले के फाइदा गर्छ र? हामीहरू 6 फुटको धुलो
हौं,
हामीहरू सबै इन्चहरूमा र मिनटमा मरिरहेका छौँ। हाम्रो ज्ञानको कुनै अर्थ छैन। हामी उहाँलाई जान्न चाहन्छौँ तर तिनीहरूले त्यसो गर्छन्। मैले केही समय अघि एउटा सानो क्यानरी चराको बारेमा टिप्पणी गरिरहेको थिएँ र उनलाई जान्न पर्ने सबै ज्ञान थाहा छ झै लाग्थ्यो, र उनलाई यति धेरै थाहा थियो कि उनले बाँकी अन्य क्यानरीहरूलाई मानव जातिको विषयमा भन्न सक्थ्यो। त्यसैले उनी आफ्नो पिञ्जडामा उडेर गयो र उनले मानव जातिको बारेमा बोल्न थाल्यो। तिनीहरू सबैको बारेमा कसरी उनलाई थाहा थियो? र अचानक पर्ड्यूका एक प्रोफेसर हिँडे र उनलाई केही उच्च टलक झलकको शब्दहरू बोले र त्यो सानो साथीले आफ्नो आँखा झिम्क्यायो र आफ्नो टाउको गुमायो। अब उनको आँखा थियो, उनले प्रोफेसरलाई देख्न सक्थ्यो, उसँग कानहरू थियो, उनले उसलाई सुन्न सक्थ्यो, तर अवश्य पनि उसलाई थाहा थिएन कि उसले के कुरा गरिरहेको थियो। किन? उसँग एउटा क्यानरीको मस्तिष्क छ, ऊ केवल एउटा चराको मस्तिष्क हो। उसले पाएको यति हो, उसले एउटा मानव मस्तिष्क पाएको छैन, त्यसैले उसले मानव जाति जस्तै गरी सोच्न सक्दैन, र मानिसले पनि परमेश्वरले जस्तो गरी सोच्न सक्दैन। तपाईँ एउटा मानव हुनुहुन्छ र सबै संसारको ज्ञान एउटा क्यानरी चराको दिमाग भन्दा बढी छैन। तपाईँले जे पनि गर्नुहुन्छ तपाईँले आफैलाई यसको साथमा चोट पुर्याउनुहुन्छ। तपाईँसँग ख्रिस्टको सोच हुनु पर्दछ। मानिसहरू जान्छन् र संगठनमा सामेल हुन्छन् र नयाँ जन्मको सट्टामा एउटा हात मिलाईलाई विकल्प बनाउँछन्। तिनीहरूले नयाँ जन्मलाई नजरअन्दाज गर्ने कोसिस गर्छन्। तिनीहरूले नयाँ जन्मको चाहना गर्दैनन्। र तिनीहरू जान्दछन् कि हामीले बाइबलमा यो सिकाउँछौ, त्यसैले तिनीहरूले यसको विकल्पमा केही राख्न चाहन्छन्। र पेन्टिकोस्टल मानिसहरू उत्तिकै खराब छन्, केही कुरा विकल्पको रूपमा राख्न प्रयास गर्दैछन्। तिनीहरूले यो दर्जामा चाहन्छन्। यो यति उत्तम दर्जाको हुनुपर्छ, हामी हात मिलाउनेछौँ र मण्डलीमा सामेल हुनेछौँ र छिर्कौ या बप्तिस्मा लिनेछौँ या केही। तिनीहरू नयाँ जन्मदेखि डराउँछन्। म कहिलेकाहीँ विश्वास गर्छु कि ब्रनाम टेबेनेकल यसबाट डराउँदैछ। अब हामी सबै जान्दछौ कि एउटा जन्म मलाई वास्ता छैन, यो कहाँ हो या कहाँ जहाँकै यो एउटा झमेला हो। यदि एउटा बच्चाको जन्म भुसमा होस्, एउटा कडा भुइँमा होस्, या त गुलाबी सजाइएको अस्पतालको कोठामा होस्, यो जसरी पनि एउटा लथालिङ्गोपन हो, एउटा बाछोको जन्म, कुनै पनि कुरा जन्म होस्, त्यो एउटा झमेला हो। र नयाँ जन्म एउटा झमेला भन्दा केही कम छैन। तर मानिसहरू यति धेरै रुखो छन्। हामीहरू त्यहाँ जान्छौँ जहाँ तिनीहरूले हात मिलाउँछन्, हामी त्यहाँ जानेछौँ जहाँ तिनीहरू चिच्याउँदैनन् र रुदैनन्, र वेदीमा पिटेर कराउँदैनन्। तपाई अत्याधिक मानव हुन चाहनुहुन्छ। हामीलाई के चाहिन्छ भने जन्म मर्नु जसले जीवनलाई जन्म दिन्छ। एउटा बिउ, पुरानो आलु, एउटा आलुको बिउ, तपाईँले त्यो आलु लिनुहोस् र भुइँमा राख्नुहोस्। नयाँ आलु नआएसम्म त्यो पुरानो आलु सड्नु पर्छ। एउटा मकैले आफू नसडेसम्म नयाँ जीवन उत्पादन गर्न सक्दैन। र एउटा पुरुष या महिलाले कहिल्यै नयाँ जन्म लिन सक्दैन जबसम्म तिनीहरूको बुद्धि र तिनीहरूको आफ्नै स्वयं सड्दैन, मर्दैन, वेदीमा मर्दैन र चिच्याउँदैन, सबै लथालिङ्गो हुँदैन। यो एउटा ठाउँसम्म जहाँ तपाईँको कलरबाट रूखोपन बाहिर निस्किन्छ र तपाईँ परमेश्वरको आत्माले नयाँ गरी जन्मनुहुन्छ। मलाई कुनै फरक पर्दैन यदि तपाईँ रिसाउनुहुन्छ, अन्य भाषामा बोल्नुहुन्छ, माथि र तल उफ्रनुहुन्छ, कुखुराले टाउको हल्लाएर जसरी हलाउनुहुन्छ। तपाईँले नयाँ जीवन ल्याउँदै हुनुहुन्छ, तर हामीले यसको सट्टामा केही विकल्प ल्यायौं। हामीले उच्च स्तरीय तरिका चाहन्छौ, निश्चित रूपमा। अर्को दिन शुक्रबार श्रीमती र म पसल जाँदै थिए। मैले यो कुरामा बाजा बजाउन खोजेको होइन, तर जसै हामी तल सड़कमा गयौं, मैले मेरो टाउको नग्न महिलाहरू हिँडिरहेको बाटो भन्दा अर्कोतर्फ फर्काइरहे। मैले परमेश्वरलाई बाचा गरेको थिएँ जब म एउटा मानिस भएको थिएँ। यदि उहाँले मेरो आँखा निको पार्नुभयो भने म सही कुराहरूमा हेर्नेछु। र मैले मेरो कारमा एउटा सानो क्रुस झुन्ड्याउँछु। जब म त्यस्तो खालको कुरा देख्छु, म क्रुसमा हेर्छु र भन्छु, ओ परमेश्वर, त्यो मेरो शरण स्थान हो जसै म क्रुसमा हेर्छु। मैले ती महिलाहरूलाई देखे। मेडाले भनिन्, हामीले आज एउटा स्कर्ट लगाएको एउटा पनि स्त्री देखेनौ। र उनले भनिन्, बिल, त्यो स्त्रीलाई त्यहाँ हेर त, जसको शरीरको माथिल्लो भागमा ती साना साना पट्टीहरूले बेरेको छ। र भनिन्, तिमीले मलाई भन्न खोजेको त्यस स्त्रीलाई थाहा छैन त्यो गलत छ भने? भनिन्, यदि उनलाई यो गलत छ भने थाहा छैन भने उनी आफ्नो सही दिमागबाट बाहिर छिन्। मैले भने, बस एक मिनट प्रिय, उनी एउटा अमेरिकी हुन्, उनले अमेरिकीहरूले जस्तै गर्छिन्। मैले भने, धेरै समय भएको छैन, म एकपटक फिनल्यान्डमा थिएँ प्रिय, र मैले त्यहाँ एकजना मानिसलाई सोधे जसले मलाई बसाएको थियो, डाक्टर म्यानिनेन, र हामी स्वस्थ स्नानमा जाँदै थियो जसलाई सौना भनिन्छ, र तिनीहरूले तिमीलाई भित्र लान्छन् र तातो पानी या तातो ढुङ्गामा पानी हाल्छन् र यसले केवल तिम्रो पसिना निकाल्छ। त्यसपछि तिनीहरूले तिमीलाई बरफको पानीमा घाम फाल्न लगाउँछन् र त्यसपछि बाहिर निकाल्छन्। त्यसपछि तिमीले आफैलाई कोठामा लान्छौ र त्यहाँ नर्सहरू हुन्छन्। महिलाहरू जसले पुरुषहरूको जिउमा घोट्छन् र तिनीहरू नग्न हुन्छन् र तिनीहरूलाई पोखरीमा फेरि फिर्ता पठाइदिन्छन्। म भित्र जाँदिन थिएँ र मैले भने, डाक्टर ब्यानिनेन, त्यो गलत हो। उनले भने, ठिक छ रेभरेन्ड ब्रनाम, त्यो गलत हो। त्यसो भए तपाईँका अमेरिकी डाक्टरहरूको बारेमा के हो नि, जसले एक महिलालाई नग्न पार्छ र उनलाई टेबलमा राख्छन् र उनीसँग भएको हरेक लिङ्गको अङ्गको जाँच गर्छन्। अस्पतालहरूमा तपाईँको नर्सहरूको बारेमा चाहिँ के हो नि? मैले भने, मलाई माफ गर्नुहोस् भाइ म्यानिनेन, म्यानिनेन, तपाईँ सही हुनुहुन्छ। यो के हो? यो चलन हो। जब म प्यारिसमा थिएँ, मैले पत्याउनै नसकेको कि पुरुष र महिला दुवैको शौचालय एउटै थियो। मैले यो बुझ्नै सकिनँ कि शौचालयहरू सडकको एकतर्फी दुवै पुरुष र महिलाको लागि थियो। मैले विश्वास गर्नै सकिनँ जब महिलाहरू पौडी खेल्न समुद्रको तटमा गए। एउटा केटा र उसको प्रेमिका, तिनीहरूको लुगा लगाउने कोठाहरू नै थिएन। तिनीहरूले केवल आफ्नो सबै लुगाहरू अन्तिम लुगासम्म खोले। त्यसपछि तिनीहरू पछाडि फर्किए र सानो पत्ता लगाएर पौडी खेल्नको लागि गए। तर यो त्यस्तै छ, तिनीहरूले यसमा कुनै ध्यान नै दिएनन्। यो फ्रान्सको चलन हो। अफ्रिकामा महिलाहरू र पुरुषहरू, जवान र वृद्ध, कुनै पनि लुगा लगाउँदैनन् मैदानहरूबाट हिँड्दै। शौचालय भनेको के हो वा चिजहरू वा एक अर्काको नजरबाट कहिल्यै बाहिर गएनन्। तर तिनीहरूलाई फरक नै थाहा छैन, तिनीहरूलाई फरक नै थाहा छैन। तर यो राष्ट्रहरूको रीतिहरू हुन्। तर मैले भने प्रिय हामीहरू फरक छौ, हामीहरू अर्को राष्ट्रका हौ, हामीहरू यहाँ तीर्थयात्री र अन्जानहरू हौ, जसले गर्दा यी कुराहरू यति गलत देखिन्छ। किनकि बाइबलले भनेको छ तिनीहरू जसले यो दावी गर्छन् तिनीहरू तीर्थयात्रीहरू र अन्जानहरू हुन् भनी देखाउँछन्। तिनीहरूले आउनेवाला शहरको खोजी गर्छन्। इटाली, फ्रान्स, अफ्रिकामा एउटा पुरुष या महिला कुनै पनि अन्य राष्ट्रमा जो पवित्र आत्माबाट नयाँ गरी जन्मेको छ त्यसले यी कुराहरू गर्दैन। तिनीहरूले ती लुगाहरू लगाउँदैनन्, तिनीहरूले त्यस्तो खालको व्यवहार गर्दैनन्, किनभने तिनीहरू अर्को राष्ट्रका हुन् जसको शासक र निर्माता परमेश्वर हुनुहुन्छ। हामीहरू स्वर्गबाट हौ, तपाईँ भित्र रहेको आत्माले तपाईँको जीवनलाई उत्प्रेरित गर्दछ। यदि तपाईँ अमेरिकी हुनुहुन्छ भने तपाईँले अमेरिकीहरूले गरे जस्तै गर्नुहुनेछ। यदि तपाईँ फ्रान्सेली हुनुहुन्छ भने तपाईँले फ्रान्सेलीहरूले गरे जस्तै गर्नुहुनेछ र अर्कोलाई आलोचना गर्नुहुन्छ। तर यदि तपाईँ परमेश्वरबाट हुनुहुन्छ भने तपाईँले स्वर्गमा तिनीहरूले गरे जस्तै तरिकामा गर्नुहुनेछ, किनभने तपाईँको आत्मा माथिबाट आउँछ र यसले तपाईँलाई नियन्त्रण गर्दछ। एउटा सानो केही कुरामा तपाईँले हेर्न सक्नुहुन्छ धर्मशास्त्रमा तिनीहरू जसले यो नयाँ सहर देखे तिनीहरूले फरक तरिकामा व्यवहार गरे। तिनीहरूले आफू तीर्थयात्री र अन्जानहरू भएको दावी गरे, तर कैनको पक्षमा तिनीहरू भगौडा र विद्रोही बन्छन्। तर इसाईहरू तीर्थयात्री र अन्जानहरू हुन्। एउटा भगौडाको कुनै घर हुँदैन, एउटा आवारा डरलाग्दो व्यक्ति हो। तर तीर्थयात्री केही वास्तविक हो र अर्को राष्ट्रको एउटा वास्तविक भूमिबाट हो, आफ्नो घरतिरको बाटो खोज्ने प्रयास गरिरहेको छ। उसको जीवनबाट दावी गर्दै कि उनीसँग केही कुरा छ जुन उनी अर्को देशको हो, त्यहाँ कारण छ। तर यद्यपि ती मानिसहरू जसले त्यसो गर्छन्, ती मानिसहरू जसले ती कुराहरू लगाउँछन्, म तपाईँलाई केही भन्न चाहन्छु। दक्षिण अफ्रिकामा जब मैले 30,000 कच्चा जातिहरू, नग्न मूल निवासीहरू, 16-18-20 वर्षका केटीहरू, एउटा पनि सिलाइ नभएका केटाहरू त्यहाँ तिनीहरूको अनुहारमा माटो सहित उभिरहेका थिए, रङ लगाएको। तिनीहरूको नाकबाट हड्डीहरू, तिनीहरूको कानमा झुन्डिरहेको काठका टुक्राहरू र मानव हड्डीहरू वा तिनीहरूको केसमा केही हड्डीहरू, तिनीहरूमा जनावरहरूको दाँत झुन्डाइरहेको, तिनीहरू संसारमा आउँदा जस्तै नाङ्गै थिए र यो जान्दैन पनि थिए। तर जब तिनीहरूले ख्रिस्टलाई ग्रहण गरे र घोप्टो परे र पवित्र आत्मा प्राप्त गरे, तिनीहरू उठे र तिनीहरूको काखको शर्म ढाक्नको लागि आफ्ना हातहरू बेरे, जसै तिनीहरू हिँडे र लगाउनको लागि लुगाहरू भेटाए। किन तिनीहरू यो संसारको लागि तीर्थयात्री र अन्जानहरू बने? हालेलुया, तिनीहरू उहाँबाट टाढा थिए। ओ श्रीमान, ओ हो, यी मानिसहरूले आफैलाई इसाईहरू हुँ भन्छन्। तिनीहरू मण्डलीहरूका हुन्। तिनीहरू जान्छन् र भन्छन्, हामीहरू मेथोडिस्टहरू हौ, हामीहरू ब्याप्टिस्टहरू हौ, हामीहरू पेन्टिकोस्टलहरू हौ, हामी सेभेन डे एडभेन्टिस्टहरू हौ, हामीहरू यो त्यो र अन्य हौ। त्यसको योसँग कुनै सम्बन्ध नै छैन। तपाईँको आत्मा, तपाईँमा रहेको जीवनले तपाईँ के हो भनेर उत्प्रेरित गर्छ र भन्छ। यसोले भन्नुभयो, तिनीहरूको फलबाट तिमीहरूले तिनीहरूलाई चिन्नेछौ। मण्डली पहिलो त इजरायल जस्तै भएको छ। तिनीहरूले सबै मूर्ति पूजक राष्ट्रहरूका एउटा राजा भएको देखे। परमेश्वर तिनीहरूको राजा हुनुहुन्थ्यो र तिनीहरूले मूर्ति पूजक देशहरूमा राजा भएको देखे। त्यसैले तिनीहरूले अन्य जाति देशहरू जस्तै व्यवहार गर्न चाहन्थे। अनि तिनीहरूले आफ्नै लागि एउटा राजा ल्याए र जसै तिनीहरूले यो गरे तिनीहरू समस्यामा परे। बिस्तारै यो आउन थाल्यो, बिस्तारै संसार तिनीहरूमा पस्न थाल्यो। अन्ततः आहाबमा आएर सकिए। एउटा राजा यसको थोरै नजिक आउँदै एउटा थोरै नजिक आए र अन्तत तिनीहरूबाट जीवन नै निकालेर छोडे र तिनीहरू त्यहाँ गए र जब साँचो राजा आयो तिनीहरूले उहाँलाई चिनेनन्। त्यही नै कार्य मण्डलीले गरेको छ, यसले अपनाएको छ। यहाँ तपाईँ हुनुहुन्छ, यसले राजनीति शिक्षालाई अपनाएको छ, यसले संगठनहरू, समाज, ठुला मण्डलीहरू, नामको भोको प्रचारकहरूलाई अपनाएका छन्। र जब वास्तविक राजा हुनुहुन्छ तिनीहरूले उहाँलाई चिन्दैनन्। र तिनीहरूले त्यही पवित्र आत्मालाई क्रुसमा चढाइरहेका छन् जो तिनीहरूको राजा हुनु छ। तिनीहरूले उहाँलाई चिन्दैनन्, तर तिनीहरू उहाँमाथि हाँस्छन् र उहाँको मजाक उडाउँछन्। जसरी यहुदीहरूले आफ्नो मसीहलाई गरे, मण्डलीले पनि आफ्नो मसीहलाई त्यसरी नै गरिरहेका छन्। उनीहरूलाई यो थाहा छैन, तिनीहरूले आत्मिक अन्तर्दृष्टि पाएका छैनन्, किनभने तिनीहरू आफ्नो आँखा र आफूले देखेका ठूला भवनहरूमा यति तल्लीन छन् कि संसारसँग तुलना गर्न खोजिरहेका छन्। हामीले कहिल्यै पनि संसारसँग तुलना गर्नको लागि प्रेरित गरेनौ। हामी त आफैलाई नम्र बनाउन प्रेरित छौं र परमेश्वरमा एक बहुमत हो। र आज बाहिर मैदानमा प्रचारकहरूको चङ्गाइमा त्यहाँ यस्तो प्रतिस्पर्धा छ। प्रतिस्पर्धीहरू एउटाले भन्छ, परमेश्वरलाई धन्य होस्, मसँग कति धेरै हजारौं मानिसहरू छन्, मसँग तिम्रो भन्दा ठूलो सभाहरू छ। त्यसले के फरक पार्छ र हामीसँग एक या दस लाख होस्, यसले के नै फरक पार्छ र के हामी परमेश्वर प्रति सच्चा छौं, के हामी उहाँको वचनमा सच्चा छौं, के हामी पवित्र आत्माको परीक्षामा खडा छौं, के यो सत्य हो, त्यो मुख्य कुरा हो। तर हामी बाइबलमा सम्झौता गर्छौ। हाम्रा धेरै जसो पेन्टिकोस्टल मानिसहरू बाइबलका आधारभूत सिद्धान्तहरूमा सम्झौता गरेका छन्। त्यहाँ म भावनाहरूलाई चोट पुर्याउन चाहन्न। म मेरो आफ्नै मण्डलीमा छु र महसुस गर्छु कि म के गर्न सक्छु, मेरो मण्डलीमा गर्न सक्छु, किनभने म सुसमाचार प्रचार गरिरहेको छु। तर त्यहाँ दशौं हजार पेन्टिकोस्टल प्रचारकहरूलाई थाहा छ कि त्यहाँ बाइबलमा पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा जस्तो कुरा केही पनि छैन। म आर्क बिशप या कसैलाई पनि चुनौती दिन्छु यो देखाउन कि कहाँ पिता पुत्र पवित्र आत्माको नाममा कसैले बप्तिस्मा लिएको छ। तर तिनीहरूले सम्झौता गर्छन् किनभने संगठनले त्यसो गरेको छ। त्यहाँ नयाँ नियममा एउटा पनि व्यक्ति छैन र 300 वर्ष पछि इतिहासद्वारा तर येशू ख्रीष्टको नाममा बप्तिस्मा भएको थियो। यो के हो संगठन? त्यसले के गर्यो? सम्झौता। र आज तिनीहरूले सबै सड़कमा मजदुरहरूलाई सड़कबाट निकालेका छन्। तिनीहरूले मण्डलीबाट खैजडी निकालेका छन्। तिनीहरूले सबै महिमाहरू मण्डलीबाट निकालेका छन् र सेमिनारी प्रचारहरू पाएका छन्। सानो पुरानो भाले चोटी प्रचार गर्दै सबै समाजमा परिमार्जन भएका र तिनीहरूका महिलाहरू छोटो कट्टु र लुगाहरू लगाउँदैछन् जुनमा तिनीहरू छाला देखाउँछन् र पुरुषहरू चुरोट पिउँदै र जुवा खेल्दै र फोहोर मजाक चुटकिलाहरू सुनाउँछन्। यो परमेश्वरको नजरमा अपमान हो। मलाई थाहा छ त्यो रुखो छ, तर यो त्यो समय हो जहाँ कसैले केही भन्यो, सम्झौता गर्दै हरेस खाँदै संसार जस्तै व्यवहार गर्दैछन्। मलाई फिक्री छैन, यदि म एक्लै खडा हुनुपर्छ भने परमेश्वर बाहेक कोही साथमा नभए पनि म परमेश्वरको बाइबलको सत्यता प्रचार गर्नेछु र त्यसको पक्षमा खडा हुनेछु। यदि म मरे भने म अझै पनि सत्यको निम्ति खडा हुनेछु। निश्चय नै हामीहरू सत्यता चाहन्छौ। म मण्डलीको अनुसार नाप्दिन, तर परमेश्वरको वचन अनुसार म मापन गर्न चाहन्छु। तर दलिला, के तपाईँले ध्यान दिनुभयो? सिम्सोनसँग एउटा शक्ति थियो भने उनलाई थाहा थियो र त्यो शक्ति कहाँ थियो भने उनले जान्दैनथिन्, उनले भन्न सक्दैनथिन् त्यो शक्ति के थियो भने। तर त्यहाँ केही महान शक्ति थियो जुन सिम्सोनसँग थियो र उनले यसलाई पत्ता लगाउन चाहन्थिन्। र दलिला जस्तै उनले सिम्सोनलाई आफ्नो सुन्दरताको पछि आकर्षित गरिरहेकी थिइन्। ओ, उनले आफैलाई वास्तवमै कामोत्तेजक लुगा लगाइन् र उनी उसको अगाडि आइन् र उनी आजका केही साना किशोर किशोरीहरू जस्तै गरी लोभ्याउने गरी आसिन् र यस्तै गरिन् र बस केही अर्कै जस्तै गरी व्यवहार गर्न चाहिन्। एउटा कपडा उतार्ने वाला नृत्य गर्ने खालको सिम्सोनलाई उनी तर्फ लोभ्याउने कोसिस गर्दै। त्यो त्यही नै कुरा हो जुन संसारले मण्डलीलाई गरेको छ। अब तिम्रो महान शक्ति कहाँ छ? ठिक छ, यदि हामीहरू संगठित भयो भने त्यसले शक्तिलाई तोड्नेछ। क्याथोलिक मण्डलीले यो गर्यो। सिम्सोन, फलिस्तीहरू तपाईँ माथि आइलागे र लुथर बाहिर आयो। त्यसपछि तिनीहरू फेरि संगठित भए। यदि तिमीले मलाई अर्को डोरीले बान्यौ भने यसले मलाई समात्नेछ। त्यसैले तिनीहरूले त्यसो गरे र सिम्सोन, फलिस्तीहरू तपाईँ माथि आइलागे। के भयो? वेस्ले बाहिर आयो र डोरीहरू चोडालिदियो। अब तपाईँले मलाई सबैतिरबाट धोका दिनुभयो कि तपाईँलाई थाहा छैन तपाईँले म प्रेम गर्छु सिम्सोन? ठिक छ, मलाई तपाईँको मनको सत्य बताउनुहोस्। ठिक छ, तिमीले मलाई अर्को डोरीले बान। ठिक छ, अब हामी त्यो गर्नेछौ। त्यो के हो? त्यो साम्प्रदायिक डोरी हो। तपाईँले मलाई स्वतन्त्र हुन दिनुहोस् कि मसँग कुनै सम्प्रदाय छैन। त्यसपछि म तपाईँलाई भन्छु तपाईँले मलाई तोड्नु नै छ। त्यसैले पेन्टिकोस्टल बाहिर निस्किए। तिम्रो शक्ति कहाँ छ? फलिस्तीहरू तिमी माथि आइलागे र उनले फेरि डोरी छोडाले। तर अब के भयो? योसँग पेन्टिकोस्टल छ। तिनीहरूको पादरीको लागि दिव्यताका ठूला डाक्टर, केही महान मानिस, तिनीहरूमा उति नै विद्या र रीतिहरू छन् जतिको मेथोडिस्ट या ब्याप्टिस्टसँग छ या बाँकी अन्यसँग भएको जति छ। तपाईँ मण्डलीमा जानुहोस् र तपाईँले आमेन सुन्न सक्नुहुन्न ठिक उत्तिकै चिसो जति उत्तरी ध्रुवको छेउका एस्किमोसका झुण्डहरू छन्, चिसो उदासीन। र अब फलिस्तीहरू तिमीमा आइलागे सिम्सोन, र अब फलिस्तीहरू तिमीमा आइलागे अमेरिका। आत्माको त्यो एकता कहाँ छ? पेन्टिकोस्टको एकता कहाँ छ? परमेश्वरको मण्डलीहरू र संयुक्त र परमेश्वरको मण्डली र यो त्यो अर्को प्रत्येक एक फरक फरक पन्थमा यो त्यससँग र यो त्यो अर्कोसँग हामीहरू यतिसम्म टुटेका छौँ कि तपाईँ एउटा सहरमा जान सक्नुहुन्छ र एउटा जागृति थाम्नुहुन्छ। यदि एउटा मण्डलीले यसलाई प्रायोजित गर्यो भने बाँकी रहेका उपस्थित सम्म हुँदैनन्। कम्युनिस्टहरू तिमीमा आइलागे अमेरिका। हाम्रो शक्ति कहाँ छ? हाम्रो महिमा कहाँ छ? यो के हो? किनभने हामी परमेश्वरको शक्तिको साटो मानिसको बुद्धिको पछि लाग्यौं। किन तिनीहरूले हाम्रा प्रचारकहरू पाए र चीजहरू यति कठोर र रुखो छन्? तबसम्म तिनीहरूले संगठित गरे, तबसम्म हामी यति रुखो र हटी भयो, तबसम्म मानिसहरू के तपाईँले मण्डलीमा कुनै चिच्याएको कहिल्यै सुन्नुहुन्छ? तपाईँले कोही पनि रोएको कहिल्यै सुन्नुहुन्न? शोक गर्ने बस्ने मेच भुइँतलामा राखिएको हुन्छ, त्यहाँ मण्डलीमा कुनै महिमा बाँकी छैन। हामीले गर्ने केवल जति कठोर हुन सक्छौ त्यति बनेर बस्छौ। हामीहरू स्वतन्त्र छैनौ, हामीहरू बाँधिएका छौँ। शैतानले आफ्ना आधुनिकतावादी दुष्टहरूसँगै जीवित परमेश्वरको मण्डलीलाई बाँधेको छ। त्यो सही हो। त्यहाँ मण्डलीमा कुनै शक्ति बाँकी छैन, त्यहाँ कुनै स्वतन्त्रता बाँकी छैन। मानिसहरू यति रुखो र हटी छन्। किन? परमेश्वर पेन्टिकोस्टल मानिसहरूको बीचमा आउन सक्नुहुन्छ र उहाँ परमेश्वर हो भनी देखाउन सक्नुहुन्छ र उहाँको पुनरुत्थानको चिन्हहरू प्रमाणित गर्नुहुन्छ। यसले तिनीहरूलाई हल्लाउँदैन महिमा। किन? यो अपमानजनक छ। म देशभरि हिँड्छु परमेश्वरका काम गर्दै, चिन्हहरू प्रदर्शन गर्दै हुनुहुन्छ र मानिसहरू बस्छन् र ठिक छ। मलाई लाग्छ त्यो सबै ठिक छ। ओ, मलाई थाहा छ यो गर्न सकिन्छ। यसले तिनीहरूलाई हल्लाउँदैन। किन? तिनीहरू दलिलासँग बाँधिएका छन्, संसारसँग तिनीहरू बन्धनहरूमा छन्। अब तिनीहरूले उनीहरूलाई पनि सामिल गरेका छन्, तिनीहरूलाई एउटा संगठनमा बाँधेका छन्। सिम्सोन, फलिस्तीहरू तिमी माथि आइलागे, तिमीले यसको बारेमा के गर्न जाँदैछौ? हो, हामीसँग महान संगठनहरू छन्। पक्कै पनि हामीसँग पहिले भन्दा धेरै ठूलो सदस्यता छ। तर आत्मा कहाँ छ? पवित्र आत्मा कहाँ छ? त्यो नै शैतानले गरेको छ। यसले मण्डलीलाई लोभ्याएको छ, यसले मण्डलीलाई आकर्षित पारि नै रहेको छ। म कहाँ आऊ? म तिमीलाई यहाँनिर एउटा ठूलो मण्डली दिनेछु यदि तिमीले यो गर्यौ भने। यदि तिमीले तिमीसँग भएको त्यो कट्टर प्रचारकबाट आफूलाई छुट्यायो भने र एउटा मानिस ल्यायो, एउटा दिव्यताको डाक्टर जसमा केही विचार छ, हामी एउटा राम्रो ठूलो पारम्परिक मण्डली निर्माण गर्नेछौँ र हामीहरू तिनीहरू बाँकी जस्तै हुनेछौ। धिक्कार छ तिमीलाई। बरु एकजना त्यो मानिस हौ जसले बीचबाट कफीको टुक्रा छुटाउन जान्दैन, तर पवित्र आत्माले भरिएको होस् जुन सम्झौता नगरिएको थियो परमेश्वरको शक्तिद्वारा। तर यो ओ यति रुखो छ, जबसम्म कोही गरिब सन्त सभामा छिरेर अन्य भाषाहरूमा बोल्दैन वा अलिकति चिच्याउँदैन वा केही गर्छ, बाँकी रहेकाहरू सबै वरिपरि हेर्नेछन्। त्यो के थियो? ठिक छ, किन अचम्म? त्यो एउटा कट्टर मूर्ख हुनुपर्छ जो कहीँ झारिएको छ। तपाईँलाई थाहा छ त्यो सत्य हो। कुनै गरिब सन्त भित्र पस्छन्, आफ्नो हात उठाउन पर्याप्त खुसी हुन्छन् र रोएर प्रभुको प्रशंसा गर्छन्, जसले सुसमाचार प्रचारमा आमेन भन्न सक्छ र बाँकी रहेकाहरू फर्के र उनले के भने त्यो हेर्छन्। त्यो पेन्टिकोस्टल हो। के भयो? तपाईँहरूले मेथोडिस्टको ढाँचाको पछि, ब्याप्टिस्टको पछि, तिनीहरू क्याथोलिकको ढाँचाको पछि लागे, क्याथोलिक नरकको ढाँचा पछि लाग्यो र सबैसँगै यो सबै नरकको पछि लागे। सही हो, दलिलाले तपाईँलाई ठूला मण्डलीहरूमा आकर्षित गरेको छ। राम्रो शिक्षित सेवकहरू राम्रो कक्षा लिन्छन्, ठिक छ, तपाईँलाई थाहा छ, त्यस्तै र त्यस्तै यहाँ करोडपति छ। यदि हामीले केवल उसलाई हाम्रो मण्डलीमा ल्याउन सके, ओ प्रभु, यदि ऊ नयाँ गरी जन्मेको छैन भने उनी त्यहाँ हुन योग्य छैन। मलाई मतलब छैन यदि उहाँसँग $10,00,000 छ, यदि उसँग 40 क्याडिलाक छ भने, जे केही पनि उहाँसँग छ होला, उहाँ नयाँ गरी जन्मनु पर्दछ। सिधै नयाँ जन्ममा आउनुहोस् र आत्माद्वारा फेरि जन्मिनुहोस् र त्यहाँबाट बाहिर निस्केर एउटा नयाँ जन्ममा आउनुहोस्। घमण्डी, मलाई माफ गर्नुहोस्, एक रुदै र कराउँदै र अन्य बाँकी रहेकाहरूले जस्तै गर्दै, र उसले यो पाएको छ भने प्रमाणित गर्न त्यस पश्चात एउटा जीवन जिउनुहोस्। आमेन। त्यो नै हो जुन तपाईँलाई चाहिन्छ। सिम्सोन, फलिस्तीहरू तिमी माथि आइलागे, कम्युनिस्टहरू तिमी माथि आइलाग्यो, संसार तिमी माथि आइलाग्यो, शैतान तिमी माथि आइलाग्यो। तिनीहरू फर्केर जान्छन् र तिनीहरूले परमेश्वरको आत्माले आश्चर्य कर्महरू गरेको देख्छन् र उहाँको पुनरुत्थानको कुराहरू गर्छन्। यीशुले के प्रतिज्ञा गर्नुभयो? तिनीहरूले भन्छन्, तपाईँलाई थाहा छ, मलाई लाग्छ भाइ ब्रानामलाई धेरै नै मानसिक विचार संक्रमण छ, मेरो पास्टरले भनेको त्यो शैतानबाट थियो। तिमी गरिब पाखण्डी, भ्रमित अविश्वासी, सबै देखावटी, तिमी भेडाको खोलमा भुवासो हौ। यसोले भन्नुभयो, यदि तिमीले मलाई चिनेको भए तिमीले मेरो दिन पनि चिन्ने थियो। तर तपाईँसँग साउलहरूको झुण्ड छन् जसले तपाईँलाई बाँकी संसार जस्तै बनाउने प्रयास गर्दछ। हामी परमेश्वरका मानिसहरूको झुण्ड चाहन्छौ जसले वचनमा सम्झौता गर्दैनन् तर सत्य प्रचार गर्दछ र पवित्र आत्माको बप्तिस्मामा खडा हुँदछ। तर संसारले के गर्यो? यसले तपाईँको सबै शक्तिलाई खौरिदियो। तपाईँ नासरत पेन्टिकोस्ट भई जन्मनुभयो, तर संसारले निश्चय नै तपाईँको शक्तिलाई खौरिदियो। अब यो बाँकी रहेकाहरू जत्तिकै रुखो छ। हामीहरू के गर्नेवाला छौ? के हुन गइरहेको छ? त्यहाँ एउटा महिमामय कुरा छ जुन म यस पाठको अन्त्यमा सोच्न सक्छु। सिम्सोन बाँधिएको बेला हामीमा एउटा जागृति हुन सक्दैन। हाम्रो इमानदार भाइलाई सुन्नुहोस्, बिल्ली ग्राहम, हाम्रो दिनमा जागृति, हाम्रो ओरल रोबर्ट्स कराएको सुन्नुहोस्, हाम्रो दिनमा जागृति, तिनीहरू बाँकीकाहरूलाई सुन्नुहोस्, हाम्रा दिनमा जागृति। हामीमा कसरी एउटा जागृति हुन सक्छ जबकि हामी बाँधिएका छौ? हामीले पवित्र आत्मालाई हाम्रो संगठनहरू र परम्पराहरूले बाँधिदिएका छौ र हामीसँग पवित्र आत्माको जागृति हुन सक्दैन। आमेन। मलाई थाहा छ कि यो मौसमको साथ यो चर्को तातो छ, तर यो सत्य हो। हामीले कसरी पवित्र आत्माको जागृति पाउन सक्छौ जबकि हामी यति अनुबन्धित र रुख छौ? भक्तिको भेष, बाइबलले भनेको छ तिनीहरूमा यो हुनेछ, ईश्वर भक्तिको भेष लगाउँछन् तर शक्तिलाई इन्कार गर्छन्। के को शक्ति? संगठनको शक्ति, संसारको शक्ति, मण्डलीको शक्ति, पवित्र आत्माको शक्ति। त्यो नै मण्डलीको गुप्त स्थान हो। र जब मण्डलीले शिक्षित प्रचारकहरू र ठूला भवनहरू र सजावटलाई अप्नाउँछन्, पवित्र आत्माको पुरानो शैलीको सट्टामा लिन्छन्, तिनीहरू फेरि पनि मिसनमा हुनु राम्रो हुन्छ। आमेन। सत्य हो। पवित्र आत्माको एउटा जागृति तपाईँले कसरी पाउन जाँदै हुनुहुन्छ? र मानिसहरूले यसलाई निन्दा गर्छन् र यसलाई बाँध्छन् र यससँग डराउँछन्। त्यहाँनिर समय रहेको छ। फलिस्तीहरू तिमी माथि आइलागे, सिम्सोन झ्यालखानामा हुँदै गर्दा हामीसँग एउटा धन्यको आशा छ। जब तिनीहरूले उनलाई समाते, तिनीहरूले पहिलो कुरा के गरे? तिनीहरूले उनलाई बाँधे। पहिलो तिनीहरू उनको शक्ति खोजे, तिनीहरूले उनको रहस्य पत्तो लगाए, तिनीहरूले तपाईँको रहस्य जाने, संसारले तपाईँको रहस्य थाहा पाए। अब तपाईँ महिलाहरू जसले कपाल काट्नुहुन्छ, जो संसार जस्तै चल्छन्, तपाईँ पुरुषहरू सबै जानुहुन्छ र संसारको जस्तो व्यवहार गर्नुहुन्छ, यो सबै ठिक हो। चुटकिला र फोहोर चुटकिलाहरू भन्नुहुन्छ र बाहिर जानुहुन्छ, केही चुरोटहरू पिउनुहुन्छ र छिमेकीको श्रीमतीसँग भाग्नुहुन्छ र सबै त्यस्तै खालका कुराहरू, तपाईँको आफ्नो कामलाई पक्रिराख्न थोरै सामाजिक पेय पिउनुहुन्छ, म बरु मेरो पेटमा राखेर सोडा क्र्याकर र हाँगाको पानी पिउँछु अनि परमेश्वरको अगाडि सफा र शुद्ध रहन्छु। कुनै खालको एउटा रोजगारको लागि सम्झौता गर्नुभन्दा यो सही हो। सत्य परमेश्वरमा सच्चा रहनुहोस्। सिम्सोन, फलिस्तीहरू तिमी माथि आइलागे, र नाम टेबर्नेकल, संसारिक बात तपाईँहरूको बीचमा आउँदैछ। यसको बारेमा के हो? के तपाईँले आफ्नो रहस्य खुलासा गर्नुभयो? के तपाईँले केही वर्ष पहिले त्यहाँ भूसामा डुब्दै गर्दा परमेश्वरले तपाईँलाई दिनुभएको यो रहस्य खुलासा गर्नुभएको छ? के तपाईँले यसलाई सामाजिक औपचारिक उपासनाबाट बाहिर निस्किन दिनुभएको छ? त तपाईँले के भएको छ? परमेश्वर तल आउन सक्नुहुन्छ र एउटा आश्चर्य कर्म गर्न सक्नुहुन्छ र ठिक दर्शकहरूबाट भएर जान सक्नुहुन्छ र मानिसहरूलाई तिनीहरूको हृदयमा भएका रहस्यहरू र सबै कुराहरू बताउन सक्नुहुन्छ र बिरामी र व्यथामा भएकाहरूलाई निको पार्नुहुन्छ र चिन्हहरू र चमत्कारहरू गर्नुहुन्छ र तिनीहरूले सकेसम्म उहाँको वचनलाई पवित्र आत्माद्वारा प्रचार गर्नुहुन्छ। मानिसहरूले भन्छन्, ठिक छ, मलाई लाग्छ त्यो सबै ठिकै छ, हामीले यसलाई कुनै समयमा एकपटक सुनेर आनन्द लिन्छौ यदि हामी धेरै थकित छैनौ भने। त्यो ब्रनाम टेबर्नेकल हो, फलिस्ती तिमीमाथि आइलागेको छ। जब कुनै समय जब वचनको प्रचार हुने गर्थ्यो र पुराना सन्तहरू आँखामा आँसु सहित हुन्थे, तिनीहरू खुट्टामा उभिएर हिँड्थे, रुदै सायद एक शब्द पनि नबोली केवल वरिपरि हिँड्दै दुई वा तीन पटक र तल बस्थे। पवित्र आत्माले भरिपूर्ण भई वचनले तिमीहरूलाई खुवायो। मानिस रोटीले मात्र बाँच्दैन तर परमेश्वरको मुखबाट निस्केको प्रत्येक वचनले जीवित रहदछ। फलिस्ती तिमी माथि छ, प्रणाम टेबर्नेकल, फलिस्ती तिमी माथि छ, पेन्टिकोस्टल। निसन्देह फलिस्तीले तपाईँलाई समातेको छ, बाँकी रहेका तपाईँ धेरै समय पहिले नै जब तपाईँले आफैलाई यति कडा संगठित बनाउनुभयो, कुनै पनि कुरा भित्र आउँदैन जबसम्म तपाईँ प्रेस्बिटेरियन, ब्याप्टिस्ट, मेथोडिस्ट, क्याथोलिक या केही हुनुहुन्न। तिनीहरू बाँकीसँग तपाईँको कुनै सम्बन्ध नै हुँदैन। त्यसैले तपाईँको दिनमा जागृति हामीसँग कसरी यो हुन सक्छ जबकि नियमित जागृति दिनुहुने संसारद्वारा बाँधिएको अवस्थामा छ? संसार जहाँ छ परमेश्वर त्यहाँ हुनुहुँदैन। तपाईँ त्यसमा केवल भर पर्न सक्नुहुन्छ। तपाईँ संसारसँग मिल्नुहुन्छ तब यो सबै यही नै हो। जब तपाईँले संसारलाई भित्र पस्न दिनुहुन्छ तपाईँ संसार जस्तै व्यवहार गर्न जानुहुन्छ तब तपाईँ समाप्त हुन्छ। तर जब तपाईँले संसारबाट सबै बन्धनहरू खुकुलो पारी खोल्नुहुन्छ र परमेश्वरमा आउनुहुन्छ, तपाईँलाई परमेश्वरले फेरि पनि जिस्काउन नगएसम्म प्रयोग गर्नुहुन्छ। आज बिहान मसँग भएको एउटै मात्र आशा यो छ मेरो सन्देशलाई सम्बोधन गर्न, यो हो जब सिम्सोनलाई बाँधिएको थियो एउटा कपालको नयाँ झट्का निस्कियो। अन्तिम समय हुनुभन्दा अगाडि परमेश्वरले हामीलाई अर्को मण्डली पठाउनुहुन्छ जहाँ पवित्र आत्माको शक्ति उनीमा आउन सक्दछ। आत्माको प्रदर्शनमा र मण्डलीमा मर्कुस 16 पछ्याउन सक्छ, प्रेरित 2:4, प्रेरित 2:38, यो सबै नै मण्डलीसँगै पछ्याउनेछ। चिन्हहरू र आश्चर्य कर्महरू प्रेरितहरूसँग थियो, उहाँको पुनरुत्थानको महान चिन्हहरूले तिनीहरूलाई साथ दिएको थियो। जब हामी झ्यालखानामा छौँ निश्चय पनि परमेश्वरले अन्तिम ठूलो हत्याको लागि कतै बाली उब्जाइरहनु भएको छ। आज बिहान यहाँ मेरा इसाई मित्रहरू यो तपाईँ हुनुभएको होस्, तपाईँको शक्ति बढ्न सुरु गरेको होस्। म प्रार्थना गर्दछु कि यस बिहान यो सन्देश र त्यो भूमिमा जहाँ यो जानेछ, म भरोसा गर्छु कि यस सन्देशले तपाईँको प्रणालीमा भिटामिन ल्याउन मद्दत गर्नेछ जसले तपाईँको जीवनमा फेरि पनि एउटा आत्मिक शक्तिलाई फर्काई ल्याएर बढाउँछ। आउनुहोस् हाम्रा शिरहरू झुकाउ र प्रार्थना गरौं। ओ प्रभु परमेश्वर, स्वर्ग र पृथ्वीका सृष्टिकर्ता, अनन्त जीवनको अधिकारी र सबै असल र आत्मिक वरदानहरूको दाता, यी शब्दहरू यस बिहान लिनुहोस् र त्यसलाई हृदयमा राखिदिनुहोस्, त्यसलाई पानी दिनुहोस्। प्रभु मानिसहरूले यी कुराहरूमा प्रार्थना गर्न सकेका हुन् यो देखेर कि संसारले मण्डलीलाई लोभ्याएको छ र अन्तत यसले आफ्नो शक्ति भेटाएको छ, आफ्नो गुप्त स्थान भेटेको छ, आफ्नो रहस्य कहाँ रहेको छ भन्ने भेटाएको छ र यसलाई खौरिदिएको छ। एक पटकको विजयको नारा लगाउने, एक पटक विजय प्राप्त गर्ने मान्छेहरू लिएको छ, तिनीहरूलाई खौरिदिएको छ। बुधबार राति घरमै बसेर टेलिभिजन कार्यक्रम हेर्न बस्ने जसले तिनीहरूको हृदयबाट आनन्द निकालिदियो र परमेश्वरको लागि भन्दा बढी संसारको लागि प्रेम दियो, संसारिकका लागि तिनीहरूलाई अझ धेरै संसार दिएको छ, सुसमाचारको प्रचार भन्दा बढी सांसारिक मनोरञ्जनको चाहना दिएको छ। यदि त्यहाँ एउटा ठूलो समुदाय छैन र धेरै कुराहरू छैन र कराउने र जारी राख्ने, त्यसो हो भने तिनीहरूले पुरानो सुसमाचार कति पनि चाहन्नन् जुनले प्राणमा आनन्दको आँसु ल्याउँछ, जसले दिव्य चंगाई फर्काएर ल्याउँछ, जसले मण्डलीलाई अपोस्टोलिक वरदानहरू पुनर्स्थापन गर्दछ, जसले यस दिनको मसीह बौरी उठेको ख्रिस्टलाई भित्र ल्याउँछ। तर जसरी इजरायल तिनीहरूको राजाहरूद्वारा बाँधिएको थियो कि तिनीहरूले वास्तविक राजालाई पछ्याउन सकेनन् र वास्तविक राजा जब उहाँ आउनुभयो तिनीहरूले उहाँलाई चिनेनन्, आज पनि त्यस्तै नै छ। ओ प्रभु, महिमाको राजा पवित्र आत्माको रूपमा प्रकट हुनुभएको छ र प्रभु तिनीहरूलाई यो थाहा पनि छैन, तिनीहरूले यसलाई चिन्दैनन्, तिनीहरू यति कसेर संगठित भएका छन् कि तिनीहरूले यो बुझ्न सक्दैनन्, किनभने यो तिनीहरूको संगठनमा छैन। प्रभु, यो शैतानको काम हो जसले मानिसहरूमा यो गरेको छ। हुन सकोस् परमेश्वरको सिम्सन हृदयमा सच्चा, तिनीहरू जो चाहना गर्दै र रुदै छन् र विन्ती गर्दै र पक्रिरहेका छन्, यो नयाँ बाली नहुन्जेलसम्म प्रभु तिनीहरू यससँग रहिरहेका हुन्। सियोनमा फेरि एउटा आनन्द नआएसम्म र त्यहाँ एउटा समुदाय नआएसम्म जसले चिन्न र बुझ्न सक्छन्, जसले मसीह र संसारबाट लुकाइएको गुप्त शक्तिलाई देख्न सक्छन् कि तिनीहरूले यो अहिले बुझ्ने छैनन्। प्रदान गर्नुहोस् प्रभु कि तिनीहरूले यो देख्नेछन्, किनकि हामी येशूको नाममा यो माग्दछौ। आमेन।
Send the power just now and baptize everyone. They were in the upper chamber. They were all with one accord. When the Holy Ghost descended, that was promised by our Lord. Oh, Lord, send your power just now. Oh, Lord, send your power just now. Oh, Lord, send the power just now and baptize everyone. How I love him.
Ma unhalai kati prem garchu. केवल उहाँको शक्ति पठाउनुहोस्। तिनीहरू माथिल्लो कोठामा थिए, सबैजना एकै मनका थिए। सारा संसार तिनीहरूबाट बाहिर बगेर गएको छ। तिनीहरू रित्तो पारियो र पवित्र आत्मा आउनुभयो। आज तिनीहरूले भन्छन्, आउनुहोस्, मण्डलीमा जोडिनुहोस्, पुस्तकमा तपाईँको नाम राख्नुहोस् वा झुक्नुहोस् र भन्नुहोस्, म ख्रिस्टलाई परमेश्वरको पुत्रको रूपमा स्वीकार छु, उठ्नुहोस्। शैतानले पनि त्यस्तै गर्छ, निश्चय नै। योदाको बप्तिस्मा हुँदा शैतानको बप्तिस्मा भएको थियो। योदाले बाहिर गएर सुसमाचार प्रचार गर्दा शैतानले सुसमाचार प्रचार गरेको थियो। तर शैतानले पवित्र आत्मा पाएन। त्यो नै हो, त्यहाँनिर हो जहाँ गुप्त शक्ति छ, त्यो पुनरुत्थान जसले सकारात्मक जान्दछ निसन्देह रूपमा। आमेन। उहाँ यहाँ हुनुहुन्छ। उही पवित्र आत्मा जो मसीहमा हुनुहुन्थ्यो अझै पनि उहाँको मण्डलीमा हुनुहुन्छ। उहाँले कहिल्यै छोड्नुहुन्न। म सधैँ तिमीसँग हुनेछु, जगतको अन्त्यसम्म तिमीमा हुनेछु, म त्यहाँ हुनेछु। मैले गरेका कामहरू तिमीले पनि गर्नेछौ, यो भन्दा पनि बढ्ता गरेर गर्नेछौ, किनकि म मेरा पिता कहाँ जाँदैछु। तर संसारले यसमा सम्झौता गर्छ। ओ, ती दिनहरू बितेका छन्, ठिक त्यही जुन तपाईँले गरेको शैतानले चाहन्छ। तिनीहरूले तपाईँलाई आकर्षक बनेको चाहन्छ। परमेश्वरले तपाईँलाई बप्तिस्मा दिन चाहनुहुन्छ। परमेश्वरले तपाईँमा चाहनुहुन्छ। तपाईँ भन्नुहुन्छ, ओ, म त्यो सबै विश्वास गर्दिन जुन तिनीहरूले लिएर हिँडिरहेका छन्। अगाडि बढ्नुहोस् र जिउनुहोस्। अगाडि बढ्नुहोस् र तपाईँको पापमा जिउनुहोस्। आफ्नो पापमा बाँच्नुहोस्। तर तपाईँ नसडुन्जेल, तपाईँको आफ्नै विचारमा नसडुन्जेल, तपाईँको आफ्नै शैलीमा तपाईँ नसडुन्जेल र पुनः उत्पन्न र फेरि नयाँ गरी नजन्मुन्जेल र त्यो बितेको भन्दा त्यो नयाँ जीवन पूर्ण रूपले फरक हुनेछ। मकैको दाना पहेँलो भई तल जान्छ र हरियो भएर हुर्किन्छ, कडा र दबिएको अवस्थामा तल जान्छ, त्यो लचिलो र हावासँगै बल्दै आउँछ। ओ महिमा, हालेलुया। जब हावा चल्न थाल्छ, अन्नले आफैलाई सार्ने सराई गर्ने बाहेक अरू केही गर्न सक्दैन, तर सानो धार आउँछ र रमाउँछ, त्यसपछि बढ्छ, आफैलाई बलियो बनाउँछ। मकै मरेर नकुहिन्जेलसम्म यो एउटा पातको धार बन्न सक्दैन। मर्ने मात्र होइन तर कुहिने पनि, फर्केर आउन सक्दैन, तर यसबाट जीवन बाहिर आउँछ। जस्तो मैले केही समय अगाडि भनेको थिएँ, एउटा जन्म भयानक कुरा हो, दूषित फोहोर, फोहोरको पनि फोहोर, तर जीवन त्यही छ। जब तपाईँ आफैलाई फोहोरी ठान्नुहुन्छ, तपाईँको मेथोडिस्ट, ब्याप्टिस्ट र पेन्टिकोस्टल धर्महरूलाई फोहोर ठान्नुहुन्छ र वेदीमा मार्नुहुन्छ, त्यसपछि नयाँ जीवन आउँछ। पवित्र आत्माले तपाईँलाई त्यसको माथि बनाउनुहुन्छ, तपाईँले परमेश्वर देख्नुहुन्छ।
हामीले
उहाँलाई कुनै महिमामय दिनमा देख्नेछौ। कुनै मरणशील मानवको पहुँच भन्दा बाहिर हामी उहाँलाई देख्नेछौ। के तपाईँ त्यो विश्वास गर्नुहुन्छ? कुनै दिन मरणशील मानिसको पहुँच भन्दा बाहिर, त्यहाँ मेरो लागि आनन्दित भोलि पर्खिरहेको छ। म गत राति यहाँ कुनामा उभिरहेको थिएँ र मैले सानो रब्बी लसनलाई देखेको जस्तो लागेको थियो जब उहाँ यहाँ तल हुने गर्थ्यो र आफ्नो पुरानो छडी लिएर परिपरि पुग्नुहुन्थ्यो र मलाई त्यसको घाँटीले तान्नुहुन्थ्यो। उहाँको लाठीले मेरो घाँटी तान्नुहुन्थ्यो यहाँ पुलपिटको माथि र त्यो गीत गाउनुहुन्थ्यो, त्यहाँ मेरो लागि पर्खिरहेको छ। केही भयो, यसले संसारलाई बाहिर निकाल्यो, मैले चीजहरू फरक देख्न थाल्छु। म यी अमेरिकी मानिसहरूले गर्ने तरिकाको बारेमा धेरै चिन्तित भएको छु। निरन्तर वर्षपछि वर्ष महिला र पुरुषहरूले आफूलाई अपमानित गर्दै र पापमा लगेको देखेर यतिसम्म कि म लगभग झण्डै रोएको दुई या तीन पटक यस कुरामा चिन्ता लिएर हिजो मैले परमेश्वरलाई भने, म अब कति पनि चिन्ता लिदिन, तपाईँको वचनले यसो हुनेछ भनेको छ, तर म खललमा उभिनेछु र ममा भएसम्म सबै कुराले यसको विरुद्धमा बोल्नेछु। अर्को दिन ग्रिन्स मिलमा उभिँदै गर्दा मेरो गुफामा पछाडि उजाड स्थानमा दिनभर प्रार्थना गरिरहे र करिब 3 बजेतिर सूर्य अस्ताउँदै थियो र म त्यहाँ पारी उभिएर हेर्दै थिएँ, गुफाबाट बाहिर आइज माथि ठूलो चट्टाननिर, र म त्यहाँ उभिरहेको थिएँ पूर्वतर्फ हेर्दै परमप्रभुको प्रशंसा गर्दै, र मैले सूर्यलाई पहाड़को टुप्पोमा रुखहरू पछाडि ओर्लिरहेको देख्न सक्थे। जसरी मैले घाटीको पारी अर्कोलाई हेरे र धेरै पातहरू जस्तो स्थिर रहन सक्थ्यो त्यो स्थिर थियो। अनि मैले भने, प्रभु एक दिन तपाईँले मुसालाई चट्टानको फाटमा लुकाउनु भयो र उनी थाकेको हुनाले तपाईँ उनको छेउबाट भएर जानुभयो, तर तपाईँ छेउबाट जानुभयो। उसले यो भने, एउटा मान्छेको ढाड जस्तो देखियो। मैले भने, मलाई फाटमा लुकाउनुहोस् प्रभु। करिब त्यो समयमा मेरो एक छेउमा झाडीहरूबाट भएर एउटा सानो हावा आयो, यो ठिक छेउबाट आयो, ठिक मेरो छेउबाट आयो। एउटा सानो हावा तलतिर बग्दै जंगलबाट तल गयो, म त्यहाँ
उभिएँ।
के हुन जानेछ? उसले बन्द गर्न जाँदैछिन् यी सबै साना घुमिरहेका चक्रहरू।
Just coming for to carry me home. Now swing low. She'll dip down someday to pick me up. There. Every tree will be afire. The angels of God, the fire and cherry, are to carry me home. Swing low, sweet cherry.
यी मध्ये एक दिन, यी दिनहरू मध्ये एक दिन मेरो मृत्युको घडीको तल्लो भागहरूमा म उहाँको आगमनलाई खोज्दैछु। त्यो सही हो।
Coming for to carry me home, like old Elijah looking over Jordan, a band of bright angels coming after me. They were coming for to carry me home. Swing low, get down low, sweet chariot, coming for to carry me. Swing low, sweet chariot, coming for to carry me home. The Lord Jesus, the
प्रभु येशु यस रथको धन्य चालक, सियोनको पुरानो जहाजको विमान चालक, जीवनको डुङ्गा, भवनहरूबाट तल झर्दै बोल्दै उहाँको उपस्थिति यहाँ छ। उही पवित्र आत्मा यहाँ हुनुहुन्छ जसले उहाँलाई च्यानबाट बौरी उठाउनु भयो। तिनीहरूले प्रार्थनाका कार्डहरू नदिने भएकोले के यहाँ कोही हुनुहुन्छ जो सहर बाहिरबाट आउनुभएको छ, जुन मलाई थाहा छैन, जो यहाँ प्रार्थनाको लागि हुनुहुन्छ? आफ्नो हात उठाउनुहोस्, मलाई थाहा छैन। तपाईँको आफ्नो हात उठाउनुहोस्, मलाई थाहा छैन। तपाईँ त्यहाँ, मलाई लाग्छ कि जुङ्गा भएको सानो साथी त्यहाँ पछाडि, कसैले आफ्नो हात उठाउनु भएको छ त्यहाँ पछाडि? हो, तपाईँ के तपाईँले आफ्नो हात उठाउनु भयो? ठिक छ, यहाँ पछाडि तपाईँ श्रीमान, ठिक छ। तपाईँहरू सबै मेरो लागि अपरिचित हुनुहुन्छ कि प्रभु येशु उही भेडाको गोठालो यहाँ। के तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँको प्रतिज्ञा सत्य छ भने? उहाँले आफ्नो मण्डलीलाई अभिषेक गर्नुहुन्छ र मैले गरेका कामहरू तिमीले पनि गर्नेछौ, यो भन्दा नि ठुलो काम तिमीले गर्नेछौ, किनकि म पिता कहाँ जान्छु। यो भन्दा पनि बढ्ता गरेर तपाईँ त्यो विश्वास गर्नुहुन्छ? मलाई चिनेको छैनौ भनेर तिमीले हात उठाएको हो। के तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँको हृदयमा के छ भने परमेश्वरले मलाई भन्न सक्नुहुन्छ, मसँग बोल्न सक्नुहुन्छ? ठिक त्यसरी जस्तो उहाँले त्यस स्त्रीसँग बोल्नुभयो जसले उहाँको पोसाक छोएकी थिइन्। के तपाईँ विश्वास गर्नुहुन्छ कि उहाँ प्रधान पुजारी हुनुहुन्छ जसलाई हाम्रो दुर्बलताको भावनाले छुन सक्छ? यदि परमेश्वरले मलाई तपाईँको अवस्थाहरू प्रकट गर्नुहुन्छ भने के म उहाँको अगमवक्ता हुँ भने तपाईँले विश्वास गर्नुहुनेछ? उहाँ उपस्थिति यहाँ छ र त्यसैले उहाँले अनुमति दिनुहुन्छ भने विश्वास गर्नुहुन्छ? तपाईँ आफ्नो श्रीमतीको लागि प्रार्थना गर्दै हुनुहुन्छ, उनको कम्मर भाँचिएको छ, कम्मर विस्थापित भएको छ, त्यो सही हो। यदि यो सही हो भने उठाउनुहोस्, ठिक छ, जानुहोस् र उनलाई निको भएको पाउनुहोस्। आमेन। त्यहाँ पछाडि तपाईँको बारेमा के छ? त्यो सानो साथी जसले हात उठाउनु भएको छ, जसको जुङ्गा छ, तपाईँ आफ्नो सारा हृदयले विश्वास गर्नुहुन्छ? तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले मलाई तपाईँको समस्याहरूको बारेमा भन्न सक्नुहुन्छ भने? तपाईँ विश्वास गर्नुहुन्छ कि तपाईँको छोरा निको हुनेछ भने? तपाईँ गर्नुहुन्छ। एउटा केटा पाउनुभयो, उनलाई मस्तिष्क पक्षघात भएको छ, यो सही हो। तपाईँ होइन, यो केन्टकी बाटो हो। यदि यो ठिक हो भने आफ्नो हात उठाउनुहोस्, म तपाईँलाई चिन्दिन, चिन्छु र यदि हो भने आफ्नो हात यसरी उठाउनुहोस्। हामीले एक अर्कालाई चिन्दैन, यो सही हो। परमेश्वरमा भरोसा गर्दै के तपाईँ विश्वास गर्नुहुन्छ? जस्तो तपाईँ विश्वास गर्नुहुन्छ, तपाईँले विश्वास गर्नु भएको जस्तै आफ्नो केटालाई पाउनुहोस्। केवल आफूलाई आफ्नो हृदयमा राख्नुहोस्। यहाँ को हुनुहुन्थ्यो आफ्नो हात उठाउने जसलाई मैले गरिन? के यो तपाईँ हुनुहुन्थ्यो? ठिक छ श्रीमान, के तपाईँले म परमेश्वरको अगमवक्ता हुँ भने विश्वास गर्नुहुन्छ? तपाईँ गर्नुहुन्छ आफ्नो सारा हृदयले? तपाईँ उठ्नु पर्दैन, केवल ठिक त्यहाँ उभिनुहोस्। ठिक छ श्रीमान, तपाईँको समस्या के हो? तपाईँलाई मधुमेह छ र यसले तपाईँको खुट्टालाई सताउँदैछ। तपाईँ ओहायोबाट हुनुहुन्छ, तपाईँको नाम श्रीमान मिलर हो। घर फर्केर जानुहोस् र निको हुनुहोस्। ठिक छ, तपाईँको सम्पूर्ण हृदयले विश्वास गर्नुहोस्। ठिक छ, तपाईँ विश्वास गर्नुहोस्, यसलाई विश्वास गर्नुहोस्। यदि तपाईँले विश्वास गर्न सक्नुहुन्छ भने, यहाँ बसिरहनु भयो कि महिला, के तपाईँले आफ्नो हात उठाउनु भयो? ठुली महिला चस्मा लगाउनु भएको, तपाईँले आफ्नो पूर्ण हृदयले विश्वास गर्नुहुन्छ? तपाईँ विश्वास गर्नुहुन्छ, तपाईँ मलाई परमेश्वरको सेवक भन्ने विश्वास गर्नुहुन्छ? तपाईँ गर्नुहुन्छ। ठिक छ, यदि परमेश्वरले मलाई तपाईँको समस्या के हो भनिदिनु भयो भने के तपाईँ विश्वास गर्नुहुन्छ? मुटुको समस्या, ठिक छ, यदि त्यो सही हो भने आफ्नो हात उठाउनुहोस्। ठिक छ, यहाँ तपाईँको छेउमा हुनुभएको महिला उठ्नुभयो, मुटु, तर यो वास्तवमा तपाईँको आँखा हो, म उहाँलाई चिन्छु। ठिक छ, यदि तपाईँले विश्वास गर्न सक्नुहुन्छ, त्यहाँ पछाडि अर्को मान्छेलाई त्यहाँ मुटुको समस्या पनि र एउटा छालाको रोग छ, के तपाईँ विश्वास गर्नुहुन्छ कि परमेश्वरले तपाईँलाई निको पार्नुहुनेछ? तपाईँ गर्नुहुन्छ श्रीमान? त्यहाँ पछाडि कतै एकजना पुरुष हुनुहुन्छ, आफ्नो हात उठाउनु भएको थियो, जसले श्रीमान स्कुबर, ठिक छ श्रीमान, ठिक छ, के तपाईँ विश्वास गर्नुहुन्छ? यो तपाईँको आँखाको लागि पनि होइन र तपाईँ आफ्नो आमाको लागि पनि त्यहाँ बाहिर बसेर प्रार्थना गर्दै हुनुहुन्छ? यदि यो सही हो भने आफ्नो हात उठाउनुहोस्। हामी अपरिचित छौ, के त्यो सही हो? आफ्नो हात मिलाउनुहोस्, एक अर्कामा आफ्नो हात मिलाउनुहोस्, ठिक छ, त्यो ठिक छ। यदि तपाईँले विश्वास गर्न सक्नुहुन्छ भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। बौरी उठ्नु भएको येशु ख्रिस्ट भवनभित्र हुनुहुन्छ, उहाँ एउटै हुनुहुन्छ। यसले तपाईँलाई के गर्छ? के तपाईँले संसारको सबै शक्ति आफ्नो बाहिर निकाल्न दिनुभयो? महिमा, म नयाँ जन्म चाहन्छु, म नयाँ जीवन चाहन्छु। मलाई फरक पर्दैन कुन समतलमा यो आउँछ। यदि म एउटा पवित्र बनाउँदा जे केही हुन परे पनि मलाई फरक पर्दैन कुन समतलमा यो आउँछ। म वास्तविक पवित्र आत्मा अहिले ममा चाहन्छु, म यसलाई राख्न चाहन्छु। म संसारका सबै थोकहरू भन्दा बरु यो नै पाउन चाहन्छु। आमेन। तपाईँ विश्वास गर्नुहुन्छ? उहाँ यहाँ हुनुहुन्छ भन्ने तपाईँ विश्वास गर्नुहुन्छ? एक अर्का माथि आफ्नो हात राख्नुहोस्। त्यसपछि उहाँले गर्न सक्ने मलाई अर्को एउटा कुरा भन्नुहोस्। केही पनि छैन, अब विश्वास राख्नुहोस्। यो सकियो भने विश्वास गर्नुहोस्। प्रभु परमेश्वर, स्वर्गहरू र पृथ्वी सृजन हुने अनन्त जीवनको अधिकारी र सबै असल वरदानहरूको दाता, तपाईँको आत्मा यहाँ यति अभिषेक हुँदैछ प्रभु। यस्तो देखिन्छ भवन एक श्वास फेर्दैछ, पछाडि र अगाडि चलिरहेको जस्तो। किन मानिसहरूले यो बुझ्न सक्दैनन् प्रभु? तिनीहरूले आफैलाई संसारसँग यति धेरै जोडेका छन् र यति चिसो र औपचारिक अनि रुखो भएका छन्, जबसम्म तिनीहरूले तपाईँलाई नचिन्ने भइसक्छन्। प्रभु परमेश्वर, यस शक्तिले सबैलाई प्रहार गरेको होस् र हरेक बिमार व्यक्ति निको होस्, प्रत्येक पापी बचाइयोस् र परमेश्वरले महिमा पाएको येशू ख्रीष्टद्वारा परमेश्वरको पुत्र म यसलाई माग्छु। आमेन। तपाईँ यो विश्वास गर्नुहुन्छ? आफ्नो हात उठाउनुहोस्। के तपाईँ आफ्नो चङ्गाई स्वीकार गर्नुहुन्छ? परमेश्वरले तपाईँलाई आशिष दिउन्। अब जानुहोस् र तपाईँले विश्वास गर्नुभए जस्तो यसलाई पाउनुहोस्। यो त्यस तरिकामा हुनेछ। म दर्शनहरू अरूमा आइरहेको देख्छु, त्यो सही हो। म आज राति फर्किनु पर्छ। यदि तपाईँले अहिले विश्वास गर्नुभएन भने तपाईँले कहिले पनि विश्वास गर्नुहुन्न, त्यो सही हो। यसोले एकपटक यो गर्नुभयो र तिनीहरूले भने, तपाईँ हामी जान्दछौ कि मसीह कहिले आउनुहुनेछ, उहाँले हामीलाई यो भन्नुहुनेछ। उनले भने, मलाई थाहा छ कि मसीहले यो गर्नुहुनेछ, तर तपाईँ को हुनुहुन्छ? उहाँले भन्नुभयो, म उही हुँ। तब उनी सहरमा दौडेर गइन् र भने, आऊ हेर एकजना मानिसलाई जसले म के थिए र मैले के गरेको थिए भनी जान्दथे, के यो मसीह होइन र? उहाँले भन्नुभयो, यी कुराहरू अन्तिम दिनहरूमा हुनेछ। मण्डलीले सत्य प्रचार गरिरहेको हुनेछ, यो वचनमा उभिरहेको हुनेछ, यसले परमेश्वरको सबै आज्ञाहरू पूरा गर्नेछ। यो संसारसँग मिल्ने छैन र त्यसको माध्यमबाट म चल्नेछु र उही कार्यहरू गर्नेछु। तर उहाँले भन्नुभयो, तिनीहरू हटी अहंकारले फुलेका, परमेश्वरलाई भन्दा सुख विलासलाई प्रेम गर्ने, विश्वासघाती, उत्ताउला, भक्तिको भेषचाल लिने, धेरै धार्मिक मण्डलीमा जाने, भक्तिको भेषचाल लिने तर त्यसको शक्तिलाई इन्कार गर्ने हुनेछन्। यस्ता मानिसहरूबाट अलग बस। तपाईँ मानिसहरू, जो कोही पनि तपाईँ मण्डलीमा हुनुहुन्थ्यो कि उहाँले भर्खरै बोलाउनु भएको छ, मबाट दर्शन गएको छ, यदि त्यो सत्य थियो भने जे मैले भनेको थिएँ र तपाईँमा त्यो भएको मैले नजान्दा नजान्दै आफ्नो हात उठाउनुहोस्। जो कोही पनि यो हुनुहुन्छ, पुरा मण्डलीभरि हरेक व्यक्ति, ठिक छ, बुझ्नुभयो? तिनीहरूलाई चिन्दिन, कहिल्यै तिनीहरूलाई देखेको थिएन, तर पवित्र आत्मा यहाँ हुनुहुन्छ र उहाँले तिनीहरूलाई चिन्नुहुन्छ। के तपाईँले देख्न सक्नुहुन्न कि यो म होइन? सुन्नुहोस्, यदि उहाँले मलाई त्यो कुरामा भरोसा गर्नुभयो भने उहाँले मलाई वचनको सत्यताले भरोसा गर्नुहुन्छ, किनभने सत्य केवल वचनद्वारा आउन सक्दछ। पश्चाताप गर र तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा तिमीहरू प्रत्येकले बप्तिस्मा लेऊ र तिमीहरूले पवित्र आत्माको वरदान पाउनेछौ, किनकि प्रतिज्ञा तिमीहरूका निम्ति, तिमीहरूका सन्तानको निम्ति र टाढा टाढामा रहेका सबैका निम्ति हो, प्रत्येक जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ। तपाईँ यो विश्वास गर्नुहुन्छ? त्यहाँ एक क्षणमा एउटा बप्तिस्माको सेवा हुनुपर्नेछ। आउनुहोस्, हाम्रो शिरहरू झुकाऊ। तिनीहरूले बप्तिस्माको लागि तयार पार्दै गर्दा म पास्टरलाई प्रार्थना गर्नको निम्ति माग्दछु। मलाई लाग्छ त्यहाँ एउटा बप्तिस्माको सेवा आउँदैछ, ठिक छ।